यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सबै स्थानीय तहलाई सदरमुकामसँग जोड्ने सड़क सञ्जाल निर्माणको प्रधानमन्त्रीद्वारा शुभारम्भ। देश तीव्र विकासको गतिमा अघि बढ़ेको उहाँको भनाई। माओवादी केन्द्रको पेरिस डाँडामा केन्द्रीय कमिटी बैठक शुरू। आगामी रणनीतिका बारेमा छलफल केन्द्रित। र म्यानमारका अपदस्थ जननिर्वाचित नेताहरू सैनिक सरकार विरूद्ध गोलबन्द हुँदै आन्दोलन सशक्त पार्ने घोषणा। प्रधानमन्त्री केपी शर्मा ओलीले देश तीव्र विकासको गतिमा अघि बढ़ेको बताउनु भएको छ। प्रदेशको राजधानीसँग हालसम्म नजोड़िएका 283 स्थानीय तहलाई सड़क सञ्जालले जोड़ने कार्यक्रमको आज शुभारम्भ गर्नुहुँदै प्रधानमन्त्री ओलीले सड़क सञ्जालमा नजोड़िएका स्थानीय तहलाई जोड़ने कामले विकासको एउटा नयाँ उचाइ शुरू भएको बताउनुभयो। प्रधानमन्त्री ओलीले अब बन्ने सड़कहरू कच्चा र असुरक्षित नभई राम्रा फराकिला र पक्की सड़क निर्माण हुनुपर्नेमा जोड़ दिनुभयो।
दुर्गमता र कष्टपूर्ण आवागमनलाई सरल बनाउन तुइन भएका ठाउँहरूमा तुइन विस्थापित गरेर झोलुङ्गे पुलहरू निर्माण गरेका छौँ। धेरै कनेक्टिभिटीकै क्षेत्रमा हामीले हवाई मैदानहरूलाई आधुनिकीकरण गरेका छौँ। नयाँ अन्तर्राष्ट्रिय र क्षेत्रीय रूपमा पोखरा जस्ता विमानस्थल, अन्तर्राष्ट्रिय स्तरको भैरवा विमानस्थल, यिनीहरूलाई सम्पन्नताको नजिकै पुर्याएका छौँ। हुलाकी राजमार्ग लगभग 65% तयार गरिसकेका छौँ। दुर्गम क्षेत्रहरूलाई पनि पक्की बाटाहरू, पक्की भन्नाले कालो पत्र मात्रै होइन, त्यसको किनारमा पक्की हुनुपर्छ, पहिरोबाट सुरक्षित हुनुपर्छ, किनारबाट गाडी नखसोस्, त्यस प्रकारको डिफेन्स वालहरू सहित राखिएका सड़कहरू, अब बन्ने सड़कहरू कच्चा अथवा असुरक्षित सड़कहरू हुनु, सड़क राम्रा फराकिला पक्की सड़क र सुरक्षित सड़क, यो चाहे स्थानीय तहले, प्रदेशले अथवा संघीय सरकारले जहाँसुकैबाट निर्माण भए पनि यी पक्षहरूमा ध्यान दिनुपर्छ।
प्रधानमन्त्री ओलीले सरकारले चौतर्फी ढंगले विकासको अभियान अगाडि बढ़ाएको बताउनुहुँदै दुर्गम ठाउँहरूमा आवागमनलाई सहज बनाउने, पर्यटन विकासका लागि तालतलैया पुल पुलेसा निर्माणसँगै प्राकृतिक वातावरणको संरक्षणमा विशेष ध्यान दिएको समेत बताउनुभयो। उहाँले स्थानीय सड़क सञ्जाल निर्माण राष्ट्रव्यापी गौरवको अभियान हो भन्नुहुँदै यो सफल पार्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरूलाई आग्रह गर्नुभयो।
हामी विकासका गतिमा लगातार अगाडि बढेका छौँ र आज फेरि एउटा नयाँ उचाइको काम हामीले गरेका छौँ। यो राष्ट्रिय अभियान हाम्रा निम्ति एउटा गौरवको अभियान हो। यस अभियानलाई सफल पार्न म संघीय सरकार, संघीय मन्त्रालय, प्रदेश सरकारहरू, प्रदेशका सम्बन्धित सरकारहरू, सम्बन्धित मन्त्रालयहरू, स्थानीय तहहरू सबैलाई पनि हार्दिक आग्रह गर्न चाहन्छु कि मैले भने अनुसार यसलाई परिपक्व ढंगले तीव्रताका साथ अगाडि बढाऊ। हाम्रो देश विकसित नहुने अविकसित हुने देश हो। हामी सिफारिश भइसकेका छौँ विकासशील देशमा ग्रेजुएसनका लागि। दिगो विकास लक्ष्यका जुन मापदण्डहरू छन् ती मापदण्डहरूलाई 2030 पर्खिरहनु पर्ने आवश्यकता छैन, त्योभन्दा अगाडि पूरा गर्न सक्छौ किनभने हामीमा त्यो पूरा गर्ने प्रचुर सम्भावना छ।
प्रधानमन्त्री ओलीले विरोधका लागि विरोध गर्ने र आफ्नो स्वार्थ प्राप्तिका लागि जे गर्न पनि पछि नपर्ने प्रवृत्तिका बावजुद पनि सरकारले विकासको गति तीव्र रूपमा अघि बढ़ाइरहेको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केन्द्रीय कार्यालय पेरिस डाँडामा शुरू भएको छ। सर्वोच्च अदालतले गत फागुन 23 नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा रहेको भनेर निर्णय गरेपछि पहिलो पटक उक्त दलको केन्द्रीय कमिटी बैठक बसेको हो। बैठकमा पछिल्लो राजनैतिक घटनाक्रम, दलको अवस्था र आगामी दिनमा खेल्ने रणनीतिका बारेमा छलफल भइरहेको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो। यसअघि हिजो बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको तथा एमाले पार्टी कमिटीमा रहेका नेतालाई स्पष्टीकरण माग्ने निर्णय गरेको थियो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 नार्च्याङमा निर्माण गरिएको 42 MW क्षमताको मिस्ट्री खोला जलविद्युत आयोजनाले यसै हप्तादेखि विद्युत उत्पादन शुरू गर्ने भएको छ। माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवर्धक रहेको मिस्ट्री खोलाले निर्माण भएका संरचना तथा जडान गरिएका उपकरणको परीक्षण सकेर उत्पादनको तयारी गरेको हो। आयोजनाका परामर्शदाता इन्जिनियर दिवाकर खड्काले सुरुङ, पेन स्टक, पाइपलाइन र विद्युत गृहको परीक्षण सकेर विद्युत उत्पादनको तयारी गरेको जानकारी दिनुभयो। उहाँले अबको एक हप्तादेखि 10 दिनभित्र मिस्ट्री खोलाले विद्युत उत्पादन शुरू गर्ने पनि जानकारी दिनुभयो। कोविड 19 को संक्रमणका कारण विदेशमा मृत्यु हुने नेपालीको संख्या पछिल्लो समय शून्यमा झरेको छ। गैर आवासीय नेपाली संघका अनुसार कोरोना भाइरस संक्रमणका कारण गत सातासम्म 21 देशमा 341 नेपालीको मृत्यु भएकोमा पछिल्लो साता यता मृत्युदर शून्यमा झरेको छ। जनता आवास कार्यक्रम अन्तर्गत यस वर्ष जुम्लामा विपन्न नागरिकका लागि 250 घर निर्माण भएका छन्। जग्गा भएका तर आर्थिक अवस्था कमजोर भई घर निर्माण गर्न नसकेका विपन्न नागरिकहरू सरकारको सहयोगमा घर निर्माण भई बस्न पाउँदा खुशी देखिन्छन्। जुम्लाबाट संवाददाता सागर परियारको रिपोर्ट।
यस वर्ष जुम्लामा संघीय सरकारको लगानीमा 250 विपन्न नागरिकका लागि जनता आवासका घर निर्माण गरिएको छ। घर निर्माण गर्न सक्ने अवस्था नभएका विपन्न नागरिक छनौट गरेर सरकारले घर लगाइदिएपछि निकै राहत मिलेको बताउँदै चन्दनाथ नगरपालिका चारका विपन्न दलित साउने सार्की।
सरकारले मान्छेलाई घर लाउन दिनुभयो, एकदम राम्रो भयो।
दुई वर्ष पहिले जनता आवास निर्माणका लागि निवेदन दिँदा धेरै विपन्न नागरिकहरू छनौट हुन सकेनन्। अहिले वास्तविक दलित विपन्न पहिचान गरी सरकारले जनता आवासका घर निर्माण गरिदिएकोमा सरकारप्रति जुम्लाका सबै विपन्न नागरिक खुशी भएको चन्दनाथ नगरपालिका चारका स्थानीय चेट्टो सार्कीको भनाइ छ।
हामी गरिब जनताहरूलाई जनता लागत दिनुभयो सरकारले, हामी धेरै खुसी छौँ।
जुम्लामा दुई वर्ष पहिले निर्माण भएका करिब 400 बढी जनता आवासका घर निर्माणमा वास्तविक लक्षित वर्ग छनौट नभएको व्यापक गुनासो आएको थियो। तर यस वर्ष ओडा स्तरकै छलफलबाट जग्गा भएका तर आर्थिक अवस्था कमजोर भई घर निर्माण गर्न नसकेका 100% वास्तविक विपन्नहरू नै जनता आवास कार्यक्रमबाट लाभान्वित भएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रूपबहादुर रावलको दावी छ।
हामीले 250 घरहरूलाई समानुपातिक हिसाबले जनसंख्या र पहिला चाहिँ लागू भएको पालिकाको लागू नभएको पालिकाको त्यो अनुपात हामीले क्याल्कुलेसन गरेर 8 पालिकालाई चाहिँ यति यति पर्छ भनेर पहिले डिभाइड गरिदिउँ। ओडाले चाहिँ त्यहाँका वास्तविक दलितहरू वास्तविक गरीबहरू कोन भन्ने कुरा सिफारिसका साथ पहिचान गरेर छनौट प्रक्रिया हामीले चाहिँ गर्यौं।
जनता आवासका लाभ गराइले हालसम्म 2 रकम मात्रै भुक्तानी पाएका छन्। अझै तेस्रो र चौथो किस्ताको 4,49,00,000 दिन बाँकी छ। बजेट अभावका कारण दिन नसकेकाले बजेट जुटाउन पहल गरिरहेको बताउँदै फेरि पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रावल।
दोस्रो किस्ता चाहिँ खास दिनुपर्ने 1,08,000 हो, तर 1,70,00,000 मात्रै आएको हुनाले समानुपातिक डिस्ट्रिब्युसन गर्दाखेरि कम्तीमा सबैले पाउनु भनेर 65,000 दलले हामीले वितरण गर्यौं। बारम्बार मन्त्रालय तालुक निकायहरूमा पत्रचार गरेर बजेटको माग गरिरहेछौं, अहिलेसम्म बजेट व्यवस्थापन भएको छैन।
किस्ता नपाउँदा जनता आवासका लाभ गराई ऋणमा डुब्ने समस्या निम्तिएको हुँदा संघीय सरकारले बजेट निकासामा जोड़ दिन आवश्यक छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 3 1800 MHz साथसाथै ब्यान्ड 20 800 MHz र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। भोजपुरमा मिलको फित्तामा सल बिरिएर एकजना महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नम्बर 1 ओखरेकी 76 वर्षीय कुमारी बानियाको हिजो मिलको फित्तामा घाँटीमा लगाएको सल बिरिँदा मृत्यु भएको हो। सल बिरिएपछि घाँटीमा चोट लागेर गम्भीर घाइते कुमारीको स्थानीय मेडिकलमा उपचारका क्रममा गैराती मृत्यु भएको थियो। आज देशका पहाड़ी भूभागमा आंशिकदेखि सामान्य बदली रही साँझपख मेघ गर्जन र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकोले देशका पहाड़ी भूभागमा साँझपख मेघ गर्जन चट्याङ र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद गंगानगर कोटीले बताउनुभयो। प्री मनसूनको अवधिमा दिनभर घाम लाग्ने र अपराह तथा साँझपख पहाड़ी भूभागमा हावाहुरी मेघ गर्जन तथा चट्याङ सहित फाटफुट वर्षा हुने उहाँले बताउनुभयो। अब अन्तर्राष्ट्रिय प्रसंग। म्यानमारमा सेनाले अपदस्थ गरेको राजनीतिज्ञहरूको समूहका नेताले सैनिक सरकार विरूद्ध आन्दोलनको घोषणा गरेका छन्। नेता महान विन खैङले आफ्नो पहिलो सार्वजनिक सम्बोधनमा सेनाले गरेको कु मुलुकै इतिहासमा कालो धब्बाका रूपमा रहेको बताउनुभयो। भूमिगत नै रहनुभएका खैङले सांसदहरूको एउटा समूहको नेतृत्व गरिरहनु भएको छ। हिजो मात्रै प्रदर्शनका क्रममा 12 प्रदर्शनकारीको मृत्यु भएको थियो। प्रजातन्त्रवादी नेत्री आङ सान सू चीको नेशनल लीग फर डेमोक्रेसी दलले गत वर्ष चुनाव जितेर बनाएको सरकारलाई सेनाले गत फेब्रुअरी 1 तारीकमा अपदस्थ गरेको थियो। रसियाली प्रहरीले विपक्षी दलको सभामा प्रवेश गरी केही उच्च तहका नेतासहित 200 जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ। प्रमुख विपक्षी दलको मस्कोको एउटा होटलमा भइरहेको साप्ताहिक बैठकमा प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीले कोरोना भाइरस नियमको उल्लंघन गरेको आरोप लगाउँदै उनीहरूलाई पक्राउ गरेको हो। विपक्षीहरूको गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यले यस प्रकारको धरपकड़ गरिएको आलोचकहरूले बताएका छन्। चीनको बढ़दो प्रभावका बीच कसरी अगाडि बढ़ने भन्ने उद्देश्यले गठन भएको अस्ट्रेलिया भारत जापान र अमेरिका सहभागी क्वाड समूहको बैठक सम्पन्न भएको छ। विश्वमा पछिल्लो पटक गठन भएको चार राष्ट्र सम्मिलित नयाँ गठबन्धन कोरोना महामारी जलवायु परिवर्तन र सुरक्षा चासो सम्बोधनका लागि भएको दावी गरिए पनि विश्व अर्थव्यवस्था र सुरक्षा चासोमा चीनको प्रभाव रोक्ने उद्देश्यका साथ गठन भएको विश्लेषण गरिएको छ। र विश्वमा कोरोना भाइरस विरूद्धको खोप अभियानलाई तीव्र पारेकै अवस्थामा कोरोना भाइरसको नयाँ स्वरूप र त्यसको विस्तारको क्रमको विषयमा चिन्ता लिन थालिएको छ। कोरोना भाइरस संक्रमण र खोप अभियान नियालिरहेका स्वास्थ्य विज्ञहरूले कोरोना भाइरस विरूद्धको खोप अभियानपछि संक्रमण र मृत्युदरमा उल्लेख्य मात्रामा कमी आए पनि ब्राजिल, दक्षिण अफ्रिका, बेलायत र नाइजेरियामा देखा परेको कोरोना भाइरसको नयाँ स्वरूप अझै आक्रामक देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। सबै स्थानीय तहलाई सदरमुकामसँग जोड्ने सड़क सञ्जाल निर्माणको प्रधानमन्त्रीद्वारा शुभारम्भ, देश तीव्र विकासको गतिमा अघि बढ़ेको उहाँको भनाई। माओवादी केन्द्रको पेरिस डाँडामा केन्द्रीय कमिटी बैठक शुरू, आगामी रणनीतिका बारेमा छलफल केन्द्रित, र म्यानमारका अपदस्थ जननिर्वाचित नेताहरू सैनिक सरकार विरूद्ध गोलबन्द हुँदै आन्दोलन झनै सशक्त पार्ने घोषणा। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजी सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।